الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون. آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. صبر على الطاعة کا بیان کل میں نے شروع کیا تھا کہ اللہ تبارک و تعالی کے حکم کی اطاعت میں کوئی عبادت انجام دینے کے لیے اپنے نفس پر زبردستی کر کے اس تکلیف کو برداشت کرنا جو اس عبادت کی انجام دہی میں پیش آ رہی ہے، اس کو صبر علی الطاعۃ کہتے ہیں. اور تمام عبادات میں یہ صورتحال ہے کہ کچھ نہ کچھ انسان کو اپنے طبیعت کے خلاف ناگوار امور کو برداشت کرنا پڑتا ہے، تب وہ عبادت انجام پاتی ہے. لیکن ساتھ ہی یہ ضروری ہے کہ صبر علی الطاعۃ، یہ جو کچھ بھی ہو یہ اللہ جل جلالہ کی رضا مندی کی حاصل کرنے کے لیے ہو. والذین صبروا ابتغاء وجہ ربہم، اپنے پروردگار کی خوشنودی حاصل کرنے کی تلاش میں لوگ صبر کریں، ان کی ہے فضیلت. اور جیسا میں نے کل عرض کیا تھا، اس کے دو مطلب ہیں. ایک مطلب تو یہ ہے کہ جو عبادت ہو وہ خالص اللہ جل جلالہ کی رضا کے لیے ہو، اخلاص کے ساتھ ہو، اس میں کوئی ریاکاری کی آمیزش نہ ہو، اس میں کوئی شہرت طلبی کی آمیزش نہ ہو، اللہ جل جلالہ کی رضا ہی مقصود ہو، تب ہے وہ صبر قابل تعریف اور قابل اجر و ثواب. خدا نہ کرے اگر आदमी तकलीफ तो बर्दाश्त कर रहा है लेकिन वो इसलिए है ताकि कुछ नाम हो जाए या लोगों की लोगों में कुछ शोहरत हो जाए या ये अंदेशा हो कि अगर नहीं करूंगा तो लोग मुझे क्या कहेंगे या मैंने जैसे कल मैं याद कर रहा था कि रिकॉर्ड कायम कर रखा है अगर नहीं करूंगा तो रिकॉर्ड टूट जाएगा। तो रिकॉर्ड अल्लाह के यहां कायम करना मकसूद हो तो बहुत अच्छी बात, लेकिन मखलूक में कि लोग कहेंगे भाई इतने साल तक ये काम करता रहा आज छोड़ दिया, तो ये लोगों के डर की वजह से उसकी वजह से जो ख्याल आ रहा है ये इखलास के मुनाफी है, ये इखलास नहीं है। मखलूक का ख्याल आए ही क्यों इबादत में, मखलूक की पसंद नापसंद और मखलूक के नजदीक किसी चीज का अच्छा या बुरा होना ये दिल में ख्याल आए ही क्यों? मैं बंदा अल्लाह का हूं, अल्लाह जल्ला जलालहू की बंदगी के लिए इबादत कर रहा हूं, उसको राजी करना मकसूद है। मखलूक अच्छा समझे बुरा समझे, मखलूक तारीफ करे मजम्मत करे कुछ करे, उससे उसकी मुझे परवाह नहीं। अरे मखलूक का हाल तो यह है कि उसकी न तारीफ का एतबार न उसकी मजम्मत का एतबार बुराई का एतबार, जो दिमाग में आ जाएगा कह बैठेगा। तुमने अगर फर्ज करो ज्यादा इबादत शुरू कर दी, अल्लाह तबारक व तआला के हुक्म के मुताबिक अपनी जिंदगी को डालना शुरू कर दिया, लो भाई तो मौलवी हो गया, ये मुल्ला हो गया, कहेंगे कि नहीं? अब वो उनकी फिक्र कर लो मखलूक की, तो वो ये ना कहे तो कहां तक उसको राजी करोगे? अगर जरा तुमने दीन की तरफ चलना शुरू कर दिया, कोई इबादत शुरू कर दी, तो वो सूफी जी हो गए, मुल्ला हो गए, दुनिया से कट गए, दुनिया से ताल्लुक हो गए, दुनिया की इनको खबर ही नहीं रही, हजार तरह के एतराज इश्काल कहां तक उनके मुंह बंद करोगे? और अगर किसी दिन छूट गई, लो भाई ये इनके रंग ही बदलते रहते हैं, आज उनका गुफा अपना रंग था आज दूसरा रंग शुरू हो गया, तो कहां तक मखलूक के एतराजात और उसके इश्कालात और उसकी रजामंदी और नाराजी का ख्याल करोगे? मखलूक किसी हाल राजी नहीं हुआ करती, खूब समझ लो, मखलूक सारी मखलूक कभी राजी नहीं हुआ करती, कोई ना कोई एतराज करेगा, तो इस वास्ते कहां तक उसकी फिक्र? तो जो इबादत हो खालिसतन अल्लाह के लिए हो, अल्लाह तबारक व तआला के लिए। एक तो मतलब मैंने कहा यह अर्ज है, यह है इब्तिगा वजहिल्लाह का। दूसरा मतलब जो बड़ा नाजुक है और बारीक है, मैंने कल अर्ज किया था कि कल जरा थोड़ी तफसील अर्ज करने की कोशिश करूंगा इंशाल्लाह, वो ये है कि बाज औकात जब आदमी अल्लाह तबारक व तआला की इबादात की तरफ चलता है, अपने नफ्स को तो जरा रोक लिया, उसकी ख्वाहिशात को के ऊपर बंद लगाया और इबादात की तरफ चला, तो बाद औकात तो यह होता है कि इब्तिदा में जोश बहुत जबरदस्त शुरू हो गया उस काम का, खूब जोश जोश और खरोश से काम शुरू किया, इतना जोश और खरोश किया, इतना जोश और खरोश किया कि बस हर वक्त उसे काम में लगे हुए। वो कहते हैं ना एक बुजुर्ग ये कहावत बुजुर्गों से में मशहूर थी कि दो आदमी ऐसे हैं जो सारी रात नहीं सोते, एक वो जिसकी नई शादी हुई हो और एक वो जो नया मुरीद हुआ हो किसी पीर का। तो जो नया नया मुरीद हुआ या नया नया उसने अपने इबादत की तरफ कदम बढ़ाया तो शुरू में बड़ा जोश व खरोश है कि बस आज वो अपने सारे औकात लगाए हुए हैं और नफले भी हो रही हैं, रात को जाग भी रहे हैं और सभी कुछ हो रहा है, जोश व खरोश। अब जोश व खरोश में एतदाल से आगे बढ़ गए तो बहुत ज्यादा इबादत कर ली किसी दिन, अब किसी दिन करने के एक दिन दो दिन कर ली, दो तीन दिन के बाद जो है एकदम से वो जो अंदर बैठा है ना नफ्स, वो कह गया ये तो ये अच्छी तूने अपने ऊपर मसला खड़ा कर लिया है तो ये तो हर वक्त का एक रोग हो गया, एकदम से वो तबीयत में उकताहट पैदा कर दे, तबीयत में उकताहट पैदा हुई छोड़ के बैठ गए, या तो ये शोरा शोरी या ये बेनमकी, एकदम से जोश खरोश बहुत हुआ था, दिन भी दिन में यह हो रहा है रात में यह हो रहा है सारी रात खड़े हैं ये, और एकदम से फिर जब जोश ठंडा पड़ा तो छोड़ छाड़ के बैठ गए। तो इस वास्ते बाद जगह इबादतों के ऊपर भी कुछ रोक लगानी पड़ती है, इबादतों पर भी रोक लगानी पड़ती है, यह भी सब्र है, यह भी सब्र। अगर इसको अनुमान दो तो शायद ये कह सकते हो कि सब्र अनिल इबादा है, बजाहिर कि इबादत जरूरत से ज्यादा अपनी ताकत से ज्यादा या वक्ती जोश व खरोश के बुनियाद पर शुरू कर दी और बाद में छोड़ के बैठ गए। अब हजूर अकदस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के आदे मुबारक में हजरत सलमान हजरत अबू दर्दा रजी अल्लाह तआला अन्हु बड़े ऊंचे दर्जे के साहबी थे, हजरत सलमान रजी अल्लाह तआला सलमान फारसी रजी अल्लाह तआला से उनकी हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने मुआखात कायम कर दी थी, भाईचारा कायम कर दिया था, हजरत सलमान उन्हीं के घर में रहते थे। हजरत अबू दर्दा की बीवी उस जमाने पर्दे का अहकाम नहीं आए थे, हजरत सलमान ने देखा तो वो दर्दा की जो अहलिया थी वैसे ही मैले कुचैले कपड़ों में फिर रही हैं, मैले कुचैले कपड़ों में फिर रही हैं और जैसे कि आमतौर से जो शौहर वाली बीवियां होती हैं तो कुछ थोड़ा बहुत अच्छे कपड़े पहनती हैं, कुछ ज़ेब व ज़ीनत का एहतमाम करती हैं और वो ज़ेब व ज़ीनत का एहतमाम शरीयती का एक तकाज़ा है शौहर के लिए अगर किया जाए तो। इस हालत में देखा तो पूछा उनसे कि आप ये इस हालत में क्यों फिर रही हैं, उन्होंने कहा भाई आपके जो भाई हैं अबू दर्दा रज़ी अल्लाह तआला अन्हु वो किसके लिए ज़ीनत करूं, किसके लिए अच्छे कपड़े पहनूं, वो तो जो है आपके शौहर वो उनको दुनिया से कोई दिलचस्पी ही नहीं, दिन भर रोजे से रहते हैं और रात को जब आते हैं तो बस खड़े होकर इबादत शुरू कर देते हैं और सारी रात खड़े होकर इबादत में गुजार देते हैं। अगर सलमान ने कहा अच्छा आने दो उनको, आए तो खाने का वक्त आया, सलमान ने कहा भाई खाना है चलो खाओ, तो उन्होंने कहा जी मेरा तो रोजा है, तो सलमान ने कहा मैं तुम्हारे घर का मेहमान एक तरह से मेहमान हूं या भाई हूं, मैं भी उस हद तक नहीं खाऊंगा जब तक तुम नहीं खाओगे, मैंने कहा। तो जब ये कह दिया तो ये जानते थे कि नफली रोजा है और किसी मुसलमान की दावत की बुनियाद पर अगर आदमी तोड़ दे नफली रोजा बाद में कदा कर ले तो जायज है, तो उसे रोजा तोड़ दे खा लिया। जब रात का वक्त आया इशा के बाद ये हजरत सलमान लेटने के लिए चाहते थे सोना चाहते थे, हजरत अबू दर्दा जो है जाके मुसल्ले पे खड़े हो गए, उन्होंने कहा इधर आओ, कहां जा रहे हो? और फिर उनको कहा के सो जाओ, लेट जाओ। लेट गए। फिर थोड़ी देर के बाद हजरत अबू दर्दा को इबादत का जोश हुआ, थोड़ी देर के बाद फिर उठकर उठने लगे, कहा जा कहां जाते हो, बैठो सो जाओ। यहां तक के रात का एक मुनासिब हिस्सा जब गुजर गया, आखिरी शब का वक्त आया, कहा कि अब उठो। और फिर तहज्जुद की नमाज पढ़ी, हजरत अबू दर्दा ने भी पढ़ी, सलमान ने भी पढ़ी, और फिर कहा कि देखो ये बहुत सारे हकूक हैं तुम्हारे जिम्मे, तुम्हारी जान का भी तुम पर हक है, इन्ना लिनफ्स का अलैक हक वो इन्ना लिअहली का अलैक हक, तुम्हारी बीवी का भी तुम पर हक है, वो इन्ना लिज़ौरी का अलैक हक, और तुम्हारे मेहमानों का भी तुम पर हक है। ये सारे के सारे हुकूक हैं, तो सारे काम एक साथ अंजाम दो, तमाम हुकूक को अदा करो, अल्लाह का हक भी, अल्लाह के बंदों का हक भी। लिहाजा कभी रोजा रखा, कभी इफ्तार किया, और रात के कुछ हिस्से में सोए और कुछ हिस्से में अल्लाह ताला की इबादत की, दोनों काम करो। सुबह को दोनों नबी करीम सरवरे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए। हजरत सलमान की बात हजरत अबू दर्दा ने उनको हुजूर को सुनाई, तो आपने फरमाया सदका सलमान, सलमान ने सच्ची बात कही। तो ये क्यों, यही इसी किस्म का वाकया अब्दुल्लाह इब्न अम्र इब्न आस रज़ी अल्लाह अन्हु के साथ पेश आया। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने उनको बुलाया और पूछा कि मुझे पता चला है कि तुम सारे दिन रोजे से रहते हो और सारी रात इबादत करते हो। उन्होंने कहा या रसूलल्लाह ऐसे करता हूं। कहा कि ये ठीक नहीं है, ये काम ठीक, ये बात ठीक नहीं है। तमाम हुकूक हैं वो अदा करो, और वही बात जो सलमान रज़ी अल्लाह तआला की जबान पर अल्लाह तआला ने जारी फरमाई थी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बिलाल बिन अमर से भी इरशाद फरमाई और फरमाया कि ये सारे काम करो। उन्होंने बड़ा इसरार भी किया अब्दुल्लाह बिन अमर, हुजूर ने कहा कि तुम रोजाना रोजा मत रखा करो, बस महीने में तीन रखा करो। उन्होंने कहा रसूलल्लाह मुझे और इजाजत दे दीजिए, या रसूलल्लाह और इजाजत, या रसूलल्लाह और इजाजत, कई मरतबा कहते रहे। आखिर मार फरमाया कि अच्छा अगर बहुत ज्यादा चाहिए तो फिर हजरत दाऊद अलैहिस्सलाम के रोजों से ज्यादा बेहतर कोई रोजा नहीं है, कि वो एक दिन रोजा रखते थे, एक दिन इफ्तार करते थे, बस इससे ज्यादा नहीं। हजरत अब्दुल्लाह बिन उमर को यह फरमाया, बाद में जब बूढ़े हो गए थे अब्दुल्लाह बिन उमर तो फरमाया करते थे कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो मुझे बताया था काश मैं उस पर अमल कर लेता, अब बुढ़ापे में मुझे वो एक दिन रोजा रखना और एक दिन इफ्तार करना भी गरा गुजरता है, मुश्किल होती है। अगर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की दी हुई सहूलत पर अमल कर लेता तो ज्यादा बेहतर होता। अब यहां वो शौक के मारे ज्यादा इबादत करना चाहते हैं लेकिन रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम रोक रहे हैं, तो बकौल हमारे हजरत वाला के कद्दस अल्लाह तआला सिरहु कि दीन शौक पूरा करने का नाम नहीं, दीन इत्तबा का नाम है। जिस वक्त जो हुक्म आ रहा है, जिस वक्त जिस हुक्म जो हुक्म मुतवज्जे हो रहा है, उस वक्त वो बजा लाओ, वो दीन है। मैं शौक पूरा करना नहीं। हजरत अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैह हर साल हज को जाते थे, हर साल हज को जा रहे थे। एक दिन जा रहे थे, रास्ते में काफिले के साथ गुजरे तो देखा एक जगह कि एक छोटी सी बच्ची है, वो कूड़े का ढेर पड़ा हुआ है, उसमें से एक मुर्दार मुर्गी उठाकर जल्दी से भागी। हजरत अब्दुल्लाह बिन मुबारक रुक गए, पूछा क्या किस्सा भाई, तुम ये कूड़े के ढेर में से मुर्दार मुर्गी उठा के ले जा रहे हो, क्या वजह? कहा कि जी हमारे घर में मुद्दतों से फाका है तो और कुछ खाने को तो मयसर नहीं है, तो तो यह हमने सोचा कि मुर्गी पड़ी हुई है, इसी को धो धुला के कुछ पका के खाएंगे। हजरत अब्दुल्लाह इब्न मुबारक ने जब ताकीद की तो वाकई मालूम हुआ कि इनके यहां फाका है। बस्ती में पूरी बस्ती के लोग जो हैं वो सख्त माशी बदहाली में मुबतला है। सारे काफिले को रोक दिया और कहा भाई सारा हम हज नहीं करेंगे, और जितनी रकम हज पर खर्च करते उतनी रकम हम इन बस्तियों के बस्ती वालों की माशी बहाली के ऊपर खर्च करेंगे, माशी बहाली पर खर्च करेंगे। चुनाते हज छोड़ दिया। अब जरा देखो, ये 40 साल से कोई साल खाली नहीं जाता था हज से, हज करने से। यहां रिकॉर्ड टूट रहा था, 40 साल का रिकॉर्ड टूट रहा था। लेकिन देखा कि इस वक्त जो मुतालबा है अल्लाह तबारक व तआला की तरफ से, अल्लाह तबारक व तआला के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरफ से, वो यह है कि उनकी मखलूक की मदद की जाए। यह हज तो नफली है, नफली हज है, लेकिन उस नफली हज को करने की सूरत में मैं देखता हूं कि ये सब फख्र फाखे मुबतला है। वो रकम अगर मैं इसमें खर्च करूंगा तो इस वक्त अल्लाह तबारक व तआला की मर्जी इसमें है। आप जरा तसव्वुर करो, आप खुद सोचो, जरा दिल में गरीबान में मुंह डाल के देखो। एक आदमी हज की नियत करके चढ़ा है, घर हज बैतुल्लाह की नियत करके चढ़ा है, और कितनी बड़ी इबादत का उसने इरादा किया है। बैतुल्ला शरीफ की कशिश जो है वो हर मुसलमान के दिल में ऐसी है कि उसको किसी हाल में मिटाया नहीं जा सकता। अल्लाह ताला इंसान की फितरत में बैतुल्ला की कशिश वदी फरमा दी। और आज निकल भी करा हुआ अस्माम मौजूद है, काफिला जा रहा है, और हज का मौसम भी करीब है, निकल भी खड़ा हुआ है। कितना शौक होगा हज तक, हज तक पहुंचने का, बैतुल्ला की ज़ियारत का, बैतुल्ला के तवाफ का, और हज के दूसरे मनासिक अदा करने का कितना शौक होगा। ये शौक है दिल में कि हज अदा कर लू, लेकिन यह हालत देखकर अंदाजा हुआ कि इस वक्त अल्लाह जल्ल जलालहू की रजा, उसकी खुशनूदी वहां जाने में नहीं है, यहां पर रहता है। तो हज को छोड़ दिया। तो मालूम हुआ शौक को छोड़ दिया। अब वो जो हज को अगर जो शौक हो रहा था ना, वो अगरचे इबादत का शौक था, लेकिन वह इबादत का शौक भी क्या बन गया, एक हवाए नफ्स बन गया, ख्वाहिश नफ्स बन गया। उसको छोड़कर जो वक्त का तकाजा था उस पर अमल किया। यह बड़ी अहम बात है समझने की, अल्लाह ताला इसकी समझने की तौफीक अता फरमाए। किस वक्त तकाजा क्या है मुझसे, उस वक्त के तकाजे का। हजरत उबैद करनी रहमतुल्लाह अलैह को देखो रजी अल्लाह तआला अन्हु, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अहद मुबारक में मौजूद हैं और आपकी खिदमत में हाजिरी के वसाइल भी मुयस्सर हैं, जा सकते हैं। और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत कोई मामूली बात, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत वो अजीम फजीलत है कि जिसका कोई हद और हिसाब नहीं, कितनी अजीम फजीलत। लेकिन हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से जब पूछा कि आने का दिल तो बेताब है, लेकिन मेरी वालदा की खिदमत, वालदा की खिदमत की वालदा को जरूरत है, आपने फरमाया कि वहीं रहो, वालदा की खिदमत करो, मां की खिदमत करो। सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम ने अपने तशरीफ बावरी अपने पास हाजिरी, हाजिरी में क्या चीज जो इंसान को सहाबी बना दे, جو انسان کو انبیاء کرام کے بعد سب سے افضل مخلوق بنا دے، صحابی بنا. ایک مرتبہ کی زیارت سرکار دو عالم صلی اللہ علیہ وسلم کو انسان کو صحابی بنا دیتی. فرمایا صحابی بننا ضروری نہیں، ماں کی خدمت ضروری. روک دیا. اس روکنے کے کیا کیا دل مچ رہا ہوگا، کیا کیا دل میں شوق پیدا ہوئے ہوں گے، لیکن اس سارے شوق کو اللہ کے رضا کی خاطر دبا دیا. صبر ابتغاء وجہ ربہم. نتیجہ کیا ہوا؟ اللہ تعالیٰ نے وہ مقام بخشا کہ فاروق اعظم رضی اللہ تعالیٰ عنہ کو نبی کریم صلی اللہ علیہ وسلم نے وصیت فرمائی کہ اے عمر، یمن میں ایک شخص ہے، اس کا نام اویس ہے، وہ اپنی والدہ کی خدمت کی وجہ سے مجھ سے میرے پاس آنے سے رکا رہا، اگر کبھی وہ تمہاری اس سے ملاقات ہو جائے تو ان سے اپنے حق میں دعا کروانا. فاروق اعظم جیسے مقام کے آدمی تھے، جیسے ان سے دعا کروانا. کیوں؟ والذین صبروا ابتغاء وجہ ربہم. انہوں نے صبر کیا. کہاں سے صبر کیا؟ اپنا شوق قربان کر دیا اور اللہ تبارک و تعالیٰ کی رضا طلب کی. تو یہ نہیں ہے کہ ایک عبادت کا اگر شوق ہو گیا تو بس لگے ہوئے ہیں اس میں. بعض اوقات آدمی کو جیسے میں نے دو حالتیں بیان کرنا چاہتا تھا، وہ آپس میں تھوڑی سی مخلوط ہو گئی، چلو کوئی بات نہیں. لیکن ایک حالت یہ ہوتی ہے کہ شروع میں جوش شروع ہوا اور جوش کے نتیجے میں بعض اوقات آدمی پھر جا کے سست پڑ جاتا. حضرت نبی کریم صلی اللہ علیہ وسلم ایک مرتبہ تشریف لائے، گھر میں دیکھا کہ رسی ایک لٹکی ہوئی ہے گھر کے اندر، جیسے بلنگ ہوتی ہے. پوچھا یہ کیا ہے؟ کہا کہ زینب ہے رضی اللہ تعالیٰ عنہ، ام المومنین، وہ عبادت کرتی ہیں، لمبا قیام کرتی ہیں، بہت لمبا قیام، اتنا لمبا قیام کرتی ہیں کہ بعض اوقات تھک جاتی ہیں، کھڑا ہونا مشکل ہو جاتا ہے. تو رسی انہوں نے باندھی ہوئی ہے کہ جب تھک جاتی ہیں تو رسی سے سہارا لے لیتی ہیں. رسی اس لیے باندھی ہوئی کیونکہ لمبا قیام کرتی ہوں، پتہ نہیں کتنا پڑھ تلاوت کرتی ہوں گی نماز کے اندر، اور اس کے نتیجے جب تھک جاتی ہیں تو رسی کا سہارا لیتی اس سے. تو حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ ہٹاؤ رسی کو، عمل اتنا کرو جتنے کی طاقت ہے. فَإِنَّ اللَّهَ لَا يَمَلُّ حَتَّى تَمَلُّ. اللہ میاں تو نہیں اکتاتے، لیکن تم بعض اوقات جوش میں زیادہ کام کرنے کے نتیجے میں اکتا جاؤ گے، اس لیے اس سے اپنی طاقت سے زیادہ نہ کرو. اور ہمارے حضرت گنگوئی قدس اللہ تعالیٰ سرہ اس کی مثال دیا کرتے تھے، میں نے اپنے والد ماجد رحمۃ اللہ علیہ سے بارہا سنی کہ یہ فرماتے تھے کہ جب آدمی عبادت کرے تو سارا عبادت کا جذبہ ایک ہی مرتبہ میں پورا نہ کر لے، بلکہ ایسے وقت میں چھوڑ دے جب تھوڑا سا شوق باقی ہو، ابھی اسے چھوڑ دے. اور مثال اس کی دیتے تھے، جو فرماتے تھے کہ اس نتیجہ اس کا یہ ہوتا ہے کہ اگر ایسے وقت چھوڑ دیا جب ابھی کچھ شوق باقی تھا، دل اور کرنے کو چاہ رہا تھا، اسے چھوڑ دیا، تو یہ دل پھر دوبارہ لوٹے گا اس عبادت کی طرف. اور اگر سارا شوق آج ہی پورا کر لیا تو پھر بعد میں دوبارہ واپس آنے میں دشواری ہوگی. اور مثال اس کے دیتے تھے جیسے وہ ایک چکئی ہوتی تھی، لٹو کہہ لو یا چکئی، لٹو اور چیز ہے، جو اس کو ہمارے یہاں دیوبند کی زبان میں تو اس کو چکدور کہتے تھے, اور یہاں جب چکائی کہہ رہتی تھی بچے کھیلتے ہیں نا تو اس میں دھاگا لپٹا ہوا ہوتا ہے اور بچے ایسے پھینکتے ہیں اس کو تو وہ دور تک جاتی ہے اور پھر کھینچتے ہیں تو واپس آ جاتی ہے. تو اس کا قاعدہ یہ ہوتا ہے کہ تھوڑا سا وہ دھاگا جو ہے وہ اس میں لٹکا رہے تو اس وقت واپس کھینچتے ہیں اس کو, اگر پورا کھل جائے تو جا کے وہیں گر جائے گی. تو حضرت مثال دیا کرتے ہیں گنگوئی رحمۃ اللہ علیہ کہ یہ عبادت جو ہے یہ چکڈور جیسی ہے کہ اگر ایک ہی مرتبہ میں سارا شوق پورا کر لیا تو جا کے گر گئی, اور تھوڑا سا شوق باقی ہے اس وقت چھوڑا پھر اگلے دن پھر شوق پیدا ہو. تو ایک تو شکل یہ, دوسری شکل یہ کہ یہ دیکھنا کہ اس وقت میں ویسے مطالبہ کیا ہے, آیا یہ عبادت کرنا مطالبہ ہے مجھ سے یا کوئی اور مطالبہ ہے. یہ فکر, جیسے اس میں مثالیں دی میں نے بہت ساری, عبداللہ ابن مبارک رحمۃ اللہ علیہ کا مثلا, حضرت ویسے کرنی رحمۃ اللہ علیہ کا واقعہ, اور صحابی آ رہے ہیں نوجوان حضور عبد صلی اللہ علیہ وسلم کی خدمت میں, آ کر عرض کرتے ہیں کہ یا رسول اللہ ہمیں آپ کے ساتھ جہاد کرنے کا شوق, کیا آئے ہیں ہم جہاد کرنے کے لیے آئے. اب جہاد کیا چیز جس کے فضائل سے قرآن و حدیث بھرے ہوئے, اس کے لیے آئے ہیں. پوچھا احیون والدہ, کیا تمہارے والدین زندہ ہیں؟ کیا ہاں جی ہیں. قال ففیہما فجاہد, جاؤ ان کے پاس جاؤ جہاد, ان سے جا کر وہاں جو محنت کرو گے وہ جہاد ہے تمہارا. تو ان کو شوق ہونا تھا جہاد کا لیکن والدین کو ان کی خدمت کی ضرورت تھی, تو اس وقت میں حکم دیا کہ جاؤ جا کے جہاد میں چلے, جہاد میں شریک ہونے کے بجائے ان کی خدمت کرو, یہی تمہارا جہاد. ایک اور روایت میں آتا ہے, مسند احمد کی روایت ہے کہ ایک صاحب آئے اور آ کر کہا کہ یا رسول اللہ جہاد کے جذبے سے سرشار ہو کر آیا ہوں, اور اس طرح آیا ہوں جذبے سے سرشار ہو کر کہ اپنے والدین کو روتا ہوا چھوڑ کر آیا ہوں. حضور عبد صلی اللہ علیہ وسلم نے فرمایا کہ جاؤ واپس, اضحک ہوما کما اب کئیتا ہوما, تم ان کو روتا چھوڑ کر آئے ہو اس پر خوشی منا رہے ہو کہ روتا چھوڑ کر آئے ہو, یہ کوئی فخر کی بات ہے؟ کوئی فخر کی بات نہیں ہے, جاؤ اور جا کر ان کو ہنساؤ جیسے کہ تم ان کو روتا ہوئے چھوڑ کر آئے. کیونکہ جہاد فرض عین اس وقت ہوتا ہے جب امیر کی طرف سے نفیر عام, تب تو فرض عین ہے بھائی, پھر چاہے والدین مانے نہ مانے کو کچھ ہو جانا ضروری, لیکن جہاں نفیر عام نہیں فرض کفایہ ہے وہاں والدین کو روتا ہوئے چھوڑ کر آئے ہو تو یہ کوئی فخر کی بات نہیں ہے. اس وقت کا تقاضا تمہارا تم سے یہ ہے, اس وقت کا مطالبہ یہ ہے کہ والدین کی خدمت کرو, یہ جہاد ہے. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ ام المومنین فرماتی ہیں کہ میں نے عرض کیا کہ یا رسول اللہ جہاد کے آپ نے اتنے فضائل بیان فرمائے ہیں, میرا دل چاہتا ہے کہ میں بھی ہم بھی عورتیں بھی شریک ہو جائیں. فرمایا جہاد کن الحج, تمہارا لیے نہیں ہے جہاد, تمہارا جہاد حج ہے, حج مبرور, مطالبہ نہیں ان سے مطالبہ نہیں. اب عورتوں کو اگر شوق ہو گیا جہاد میں جانے کا تو یہ شوق پورا کرنے کا نام دین نہیں, اتباع کا نام دین ہے. عورتوں کے لیے حکم یہ دیا خواتین کے لیے کہ گھر کی کوٹھڑی میں نماز پڑھنا گھر کے کمرے میں نماز پڑھنے سے افضل, کمرے میں نماز پڑھنا صحن میں نماز پڑھنے سے افضل، لہذا گھر میں پڑھو، اور مسجد میں پڑھنا تو تمہارے لیے کوئی فضیلت نہیں رکھتا. اب عورتوں کو شوق کہ ہم بھی عورتوں مردوں کے ساتھ شانہ بچانا ہم بھی نماز میں جماعت میں شامل ہوں، یہ شوق ہے، یہ دین نہیں، یہ شوق ہے، اگرچہ شوق ہے عبادت کا. اب خواتین کہتی ہیں کہ بھائی ہمارے گھروں میں تراویح کا انتظام ہوتا ہے، عورتیں جمع ہوتی ہیں دور دور سے آتی ہیں تراویح کا، تو بھائی شوق ہو گیا تراویح پڑھنے کا، جس طرح مرد پڑھتے ہیں تو ہم بھی پڑھیں، لیکن دین کا مطالبہ تم سے یہ نہیں ہے. دین کا مطالبہ یہ گھر میں بیٹھ کے آرام سے پڑھو، تنہا پڑھو. تمہاری جماعت جو ہے یہ کوئی فضیلت کی چیز نہیں ہے. جو بیچاری خواتین حافظہ ہو جاتی ہیں ان کے ساتھ ایک دو عورتیں ساتھ پڑھ لیں تو گنجائش ہے، تاکہ ان کا قرآن شریف یاد رہے، لیکن اہتمام کر کے اس کو ایک باقاعدہ تقریب بنا کر اعلان کر کے بھئی یہاں خواتین کی تراویح ہوتی ہے وہاں آیا کرو، یہ شوق ہے، یہ دین نہیں ہے. تو صبر ابتغاء وجہ ربہم، صبر جس طرح اور نفسانی خواہش آتا ہوتا ہے، اسی طرح وہ نفسانی خواہش جو آدمی کو غلط عبادت یا بے وقت عبادت پر آمادہ کرے وہ بھی ابتغاء وجہ ربہم میں داخل نہیں. یہ مسئلہ ایسا ہے، اسی کو حدود اللہ سے تعبیر کیا. اب کسی کو جہاد کا شوق ہو گیا ہے، وہ یہ دیکھے بغیر کہ شریعت کا مطالبہ اس وقت جہاد کا ہے یا نہیں ہے، بس وہ جہاد میں جہاد کا نام آ گیا اور کھڑا ہو گیا. تو یہ شوق ہے، یہ دین نہیں ہے. کسی کو تبلیغ کا شوق ہو گیا اور دعوت کا شوق ہو گیا، یہ دیکھے بغیر کہ مجھ سے اس وقت مطالبہ کیا ہے، تبلیغ کے لیے کھڑا ہو گیا. یہ شوق پورا کرنا ہے، یہ دین نہیں ہے. کہ گھر میں ماں بیمار پڑی ہے مثلا اور تم چلا لگانے کھڑے ہو گئے چلے گئے، کوئی اور کی دیکھ بھال کرنے والا نہیں، یہ دین نہیں ہے. یہ شوق پورا کرنا ہے، یہ دین نہیں ہے، یہ اتباع ہوا کا ایک حصہ ہے. والذین صبروا ابتغاء وجہ ربہم میں داخل نہیں. اور یہ چیزیں جو ہیں یہ لوگ دین کے نام پر کرتے ہیں تو اس کی وجہ سے دین بھی بدنام ہوتا. تو اصل دیکھو کہ تم سے اس وقت کیا مطالبہ ہے، وہ مطالبہ پورا کرو، وہ ہے شریعت. چاہے تمہارا دل کسی عبادت کسی دوسری عبادت کو چاہ رہا ہو. جب یہ میں بات کہتا ہوں کبھی بیانات میں لوگ کہتے ہیں یہ تبلیغ کا مخالف ہے، الحمدللہ کبھی تبلیغ کی مخالفت نہیں، الحمدللہ اللہ تبارک و تعالیٰ کے فضل و کرم سے تبلیغ کے کام کی دل میں بڑی قدر و منزلت بھی ہے اور اس کا فائدہ ساری دنیا میں اللہ تعالیٰ نے دکھایا ہے، وہ آنکھوں سے دیکھتے ہیں الحمدللہ. الحمدللہ ہم سب کے ساتھ تعاون تناسر بھی ہے اللہ تعالیٰ کے فضل و کرم. لیکن بتایا رہا ہوں کہ غلو ہر چیز کے اندر دین کو خراب کر دیتا ہے، ہر چیز میں غلو جو ہے وہ دین کو خراب کر دیتا ہے. یہ غلو پیدا ہو رہا ہے بعض جگہوں پر، اور اس کے ابھی میں خود آنکھوں سے دیکھے ہوئے واقعات اپنے سامنے آتے ہیں کہ دماغ میں شعور ہو گیا کہ بس یہی ہے عبادت اور اسی کا شوق ہو گیا ہے. تو خوب سمجھ لو یہ شوق پورا کرنا ہے، یہ اتباع ہوا ہے، اتباع نفس ہے، دین کا ایسے کوئی تعلق نہیں. اگر آدمی جو اللہ تعالیٰ نے اس کے دل و دماغ کے اللہ تبارک و تعالیٰ نے جو حقوق اس کے اوپر عائد فرمائے ہیں ان حقوق کو نظر انداز کر کے کوئی بھاگ کوئی جاتا ہے جہاد میں جائے، تبلیغ میں جائے، دعوت میں جائے، اعتکاف میں جائے، تعلیم دین کے لیے جائے، مفتی بننے کے لیے جائے، کوئی کام کرے، لیکن اگر حقوق کو پامال کر کے کر رہا ہے تو وہ دین نہیں ہے، وہ اتباع ہوا ہے، اتباع نفس ہے، اور اس کے اوپر کوئی اجر نہیں بلکہ گناہ کا اندیشہ. اب یہ کہ کس جگہ کیا مطالبہ ہے، کس وقت مجھے کیا کرنا چاہیے، یہی وہ چیز ہے جس کو قرآن کریم میں حدود اللہ کے تعبیر فرمایا، تلک حدود اللہ، یہ اللہ تعالیٰ کی حدود ہیں، بیان مقرر کی ہوئی حدود ہیں، ان حدود میں رہ کر کام کرو گے تو وہ دین ہوگا، اس حد سے باہر نکلو گے وہ دین کے سے اس کا کوئی تعلق نہیں. ان حدود اللہ کی کس طرح حفاظت کی جاتی ہے، کس وقت کیا مطالبہ ہے، اور اس مطالبے کو کس طرح پورا کیا جائے، یہ بات محض چند کتابیں پڑھ لینے سے نہیں آتی ہے، یہ کسی اللہ والے کی صحبت سے آتی ہے. یہ کسی علم رکھنے والے، علم صحیح رکھنے والے اور اس پر عمل کرنے والے، اللہ کے ساتھ تعلق رکھنے والے کی صحبت سے یہ بات حاصل ہوتی ہے کہ پتہ لگتا ہے کہ کہاں کس وقت کیا مطالبہ ہے، مجھ سے کیا کام مجھے کرنا چاہیے. یہ ہے لازمی حصہ صور ابتقاء وجہ ربہم کا، جس کو میں کہتا ہوں بڑی نازک بات ہے اور باریک بات ہے، لیکن دین کے اوپر عمل اس کے بغیر صحیح ہوتا نہیں ہے. اللہ تعالی ہمیں سب کو اس کو سمجھنے کی اپنے فضل و کرم سے توفیق عطا فرمائے، اور اللہ تعالی ہر طرح کی افراد و تفرید سے، ہر طرح کی بے راہ روی سے اللہ تعالی ہماری حفاظت فرمائے. وصلی اللہ تعالی علی خیر خلقہ.